नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भुटोलमा एसिड छापेर युवतीको हत्या, एसिड छाप्ने युवक पक्राउ, रामेछापमा मन्दिरभित्र पसेको भन्दै दलितलाई 5,000 जरिवाना तिराउने दुई पुजारी समाती,
जेठमा चुनाव गर्न प्राविधिक तयारी पूरा हुँदै राजनीतिक वातावरण बनाउन दलहरूलाई दबाव,
अब ठोस मितिको पत्र मात्रै सरकारले चाहिँ निर्वाचन आयोगको राय सिफारिस अनुसार त्यो खालको निर्देश गर्दछ।
बाल बालिकालाई नपिट्न र गाली नगर्न शिक्षाविदको सुझाव, शिक्षक र अभिभावकको माया पाए नानी बाबु ज्ञानी हुने,
हिमपात र हिम पहिरोमा परेर अफगानिस्तान र पाकिस्तानमा 106 जनाको ज्यान गयो, थुप्रै घरमा क्षति, केही फसेको हुन सक्ने आशंका,
र आयोजक झापालाई हराउँदै मनाङले जित्यो झापा गोल्ड कप फुटबलको उपाधि।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
बिहेमा त धेरै रमाइलो भयो अघि,
फोटो पनि आएको छ,
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र होस्।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। रूपन्देहीको बुटवलमा एसिड आक्रमणबाट नवलपरासी गैराकोटकी तुलसा सापकोटाको ज्यान गएको छ। गैराती बुटवलको होटल मेरिडियनमा सापकोटामाथि धादिङ नौबिसेका सुनिल कोइरालाले एसिड प्रहार गरेका प्रहरीले जनाएको छ। एसिड प्रहारबाट घाइते भएकी तुलसाको भैरहवा मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याउने क्रममा आज दिउँसो बाटोमै ज्यान गएको हो। प्रहारबाट तुलसाको टाउको, अनुहार र शरीर जलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो। एसिड प्रहार गर्ने सुनिल कोइरालालाई प्रहरीले पक्राउ गरेको छ। तुलसासँग केही समय अघि प्रेम सम्बन्ध रहेको र तुलसाले आफूलाई छोडेर अर्कै केटासँग प्रेम गरेपछि एसिड हानेको सुनिलले स्वीकारेका प्रहरीले जनाएको छ।
रामेछापको बेताली गाविस तीनमा रहेको सेराकाली मन्दिर प्रवेश गरेको भन्दै गाउँकै कृष्ण कुमार विश्वकर्मासँग 5,000 रूपियाँ जरिवाना असुल्ने मन्दिरका पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकी पक्राउ परेका छन्। गएको शनिबार बिहान कृष्ण कुमारको परिवारले मन्दिरमा पूजा गरेका थिए। त्यही विषयमा मन्दिरका पुजारीले दलित पसेको मन्दिर चोख्याउनका लागि भन्दै कृष्ण कुमारसँग 5,000 रूपियाँ असुलेका थिए। आफूसँग जरिवाना असुलेपछि कृष्ण कुमारले हिजो बेताली प्रहरी चौकीमा उजुरी गर्नुभएको र त्यसैका आधारमा पुजारीद्वयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको 33.5 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई 4 दिन थुनामा राख्न जिल्ला अदालत काठमाण्डुले आदेश दिएको छ। सीआईबीको टोलीले म्याथ थप गरी अनुसन्धान गर्ने भन्दै खत्रीलाई आज जिल्ला अदालत काठमाण्डु लगेको थियो। पुष 21 गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत एसपी खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हिजो प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेको थियो। सुन तस्करलाई सघाएको आरोपमा अनुसन्धान का लागि भन्दै उनी प्रधान कार्यालयमा तानिएका थिए।
बाराको हरैया जंगलमा पुस 13 गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला पारेका भारत उदापुरका दीपक राम र अरूण रामको हत्यामा संलग्न कलैयाका शमसुल होदालाई दुबईमा पक्राउ गरी आज कलैया ल्याइएको छ। रामद्वयको पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा हत्या गरिएको खुलासा भएपछि त्यसमा संलग्न भनिएका होदालाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी आज कलैयाले आएको हो। होदा र हत्यामा संलग्न अरू तीनजनालाई जिल्ला प्रहरी कार्यालय बाह्रको हिरासतमा राखिएको छ। चारैजनालाई भोलि जिल्ला प्रहरी कार्यालय बाह्रमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बारा प्रहरीले जनाएको छ।
सप्तरीको पातो छमा तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने उर्मिला देवी मण्डल पक्राउ परेकी छिन्। घरायसी विवादको रिसिभी साध्न मण्डलले आफ्ना जेठाजु धर्मदेव मण्डलका छोरा राम अवतार मण्डलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। राम अवतारको शव हिजो दिउँसो 4 बजे बालककै घर पछाडिको मलघारीमा भेटिएको थियो। 3 दिन अघि मृतक राम अवतारका आमा र काकीबीच विवाद भएको थियो। पक्राउ परेकी उर्मिला देवीले राम अवतारको हत्या गरेको स्वीकार को जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
भूकम्पपछिको निजी आवास पुननिर्माणमा नुवाकोटको बेलकोटमा खटिएका इन्जिनियर घुससहित पक्राउ परेका छन्। रूपन्देही सिद्धार्थनगरका प्रवीण कुमार श्रीवास्तव 2000 रूपियाँ घुससहित आज पक्राउ परेका हुन्। शहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटमा करार सेवामा कार्यरत इन्जिनियर श्रीवास्तवले बेलकोट 3 का बद्री तिवारीसँग 2000 रूपियाँ घुस लिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो। गाउँमा निर्माण हुने धेरै घर मापदण्ड अनुसार निर्माण नभएको भन्दै श्रीवास्तवले अरूसँग पनि जनहित 5000 रूपियाँका दरले रकम माग्ने गरेको गाउँले दावी गरेका छन्।
संसदको सार्वजनिक लेखा समितिले पूँजीगत खर्च बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। चालू आर्थिक वर्षको 6 महिना बितिसक्दा पनि पूँजीगत बजेटको 13% मात्र खर्च भएको भन्दै समितिले आज अर्थ सचिव शान्तराज सुवेदी र गवर्नर चिरञ्जीवी नेपाल लगायतलाई बोलाएर पूँजीगत खर्च हुन नसक्नुका कारण र उपायबारे छलफल गरेको हो। छलफलमा सांसद हरिप्रसाद नेपालले असार मसान्तमा बजेट खर्च गर्दा छद्म लाभ हुने भएकाले बजेट खर्च गर्न असार नै कुर्ने प्रवृत्तिका कारण पूँजीगत खर्च हुन नसकेको बताउनुभयो।
यो असार मसान्तमा खर्च गर्दाखेरि त्यो छद्म लाभ हुने रहेछ, कला कला हुन्छ। त्यसैले अहिले पनि वैशाख जेठमै चाहिँ बजेट पास गरे पनि त्यो छद्म लाभको लागि असार मसान्तै पुर्याउने तपाईँको सल्लाह चाहिँ नगरिकन सबैको सल्लाह भयो जस्तो देशव्यापी रूपमा देखियो। त्यसैले चाहिँ नि अब यो यसपालि चाहिँ नि जति खर्च होला बरु खर्चै नहोला, चैत मसान्तमै जति खर्च हुन्छ त्यसपछि योजना रोक्न हामीले सक्ने नसक्ने, यदि चाहिँ जाने हो भने है अनि बल्ल बेलामा खर्च गर्ने परिपाटीहरू बस्ला। त्यो छद्म लाभ एकचोटि घुमेपछि त एकैचोटि बढी छद्म लाभ आउने भन्दा अलिअलि बेलैमा काम गर्दा लाभ हुन्छ भन्ने त बनाउन सकिएला नि।
सांसद विकास लम्सालले आर्थिक अनुशासनहीनता बढ़दै गएको र शक्तिको दुरूपयोग गरी रकमान्तरण गर्ने प्रवृत्तिले पनि बजेट खर्च हुन नसकेको बताउनुभयो। छलफलमा उठेको विषयमा जवाफ दिँदै अर्थ सचिव शान्तराज सुवेदीले अर्थ मन्त्रालयले पूँजीगत खर्च बढ़ाउन सबै उपाय अवलम्बन गरेको जानकारी दिँदै खर्च गर्न नसक्ने मन्त्रालयलाई सजायको दायरामा ल्याए मात्र यो समस्या समाधान हुन सक्ने बताउनुभयो। विकास बजेटको ठूलो हिस्सा राष्ट्र बैंकमा थन्किँदा बजारमा तरलता अभाव भएको छ। तरलता अभाव हटाउन अनुत्पादक क्षेत्रमा लगानी विस्तार नगर्न सांसदहरूले सुझाव दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाड़ीको प्रयास बिम्स्टेकका महासचिव सुमित नाकान्दा बीच भेटवार्ता भएको छ। बिम्स्टेकका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग महासचिव सुमितले प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर बिम्स्टेक सम्मेलनको तयारी र त्यहाँ उठाइने एजेण्डाबारे कुराकानी गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विशेष गरी आर्थिक क्षेत्रमा गर्न सकिने पूर्वाधार विकास तथा नेपालमा बौद्ध धर्मको विकास लागि गर्न सकिने पहलबारे छलफल भएको थियो।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले देश टुक्र्याउने अभिव्यक्ति दिएर राष्ट्रिय अखण्डतामा खलल पुर्याउनेलाई कार्यवाही गरिने बताउनु भएको छ। जनकपुरको मोजेलियाको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको उद्घाटन गर्दै वहाँले मधेसको भूभागलाई छुट्टै देश बनाउने अनगर्ल एवं अनावश्यक कुरा गर्ने जो कोहीलाई सरकारले कड़ा कार्यवाही गर्ने बताउनुभयो।
सरकारले फागुनमा हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ। अभियानमा 30 जिल्लाका 1.5 करोड़ जनालाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने लक्ष्य लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फागुन 21, 22 र 23 गते 30 जिल्लाका 2 वर्षभन्दा माथिकालाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइनेछ। तीन दिनसम्म चल्ने अभियान अन्तर्गत पहिलो दिन 21 गते जिल्लाका विभिन्न बुथमा औषधि खुवाइनेछ भने दोस्रो र तेस्रो दिन घर घरमै पुगेर औषधि खुवाउने योजना छ। दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरीले हात्तीपाइलेको औषधि खान नहुने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टहरूसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझियोस् नाति। सेल्फी जहिले पनि फेसबुक होइन, यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो क्विज, आजको प्रश्न।
घुम्ने मेचमाथि अन्धो मान्छे पुस्तकका लेखक को हुन्?
ए भूपी शेरचन, रवि शंकर लामिछाने।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बुटवलमा एसिड छ्यापेर युवतीको हत्या, एसिड छ्याप्ने युवक पक्राउ, रामेछापमा मन्दिरभित्र पसेको भन्दै दलितलाई 5,000 जरिवाना तिर्याउने दुई पुजारी समातिए, 33.5 किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एसएसपी खत्रीलाई थप 4 दिन थुनामा राख्न अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
प्रसंग, निर्वाचन आयोगले स्थानीय चुनावको मिति तोक्न आग्रह गर्दै सरकारलाई पत्र पठाएको छ। शुक्रबार सरकारले चुनावको तयारी थाल्न भन्दै पठाएको पत्रको जवाफ दिँदै आयोगले चुनावको मिति, पुनर्संरचना आयोगको प्रतिवेदन र आर्थिक स्रोत उपलब्ध गराउन आग्रह गरेको हो। सरकारले चुनाव गराउन प्रतिबद्ध रहेको बताइरहेका बेला आयोगले पनि अग्रसरता देखाएपछि जेठमा चुनाव होला कि भन्ने आशा बढेको छ। आयोगले भने जस्तै जेठ 20 गतेसम्म चुनाव हुने आधार चाहिँ के छन् त? प्रकाश ढकालको रिपोर्ट।
चुनावका लागि चाहिने महत्वपूर्ण 4 कानून संसदले पारित गरिसकेको छ, जसमध्ये 2 ऐन राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ भने बाँकी 2 आज भोलि नै प्रमाणीकरण गर्ने तयारीमा छ। अघिल्लो हप्ता संसदले धमाधम चुनावी कानून पारित गर्दै चुनावको तयारीमा जुट्न सरकार र आयोगलाई ढोका खोलेको थियो। पारित भएका कानूनका आधारमा आयोगले आफूलाई चाहिने नियमावली र निर्देशिका पनि फटाफट बनाइरहेको छ। त्यस्तै निर्वाचन आयोगलाई पूर्णता दिने काम पनि भइरहेको छ र रिक्त रहेको 3 आयुक्तमा संवैधानिक परिषदको सिफारिस अनुसार संसदीय सुनवाई विशेष समितिले सुनवाई प्रक्रिया अगाडि बढ़ाइसकेको छ। त्यसले केही दिनभित्रै पूर्णता पाउनेछ। चुनावका लागि चाहिने अर्को ज्यादै महत्वपूर्ण पाठ हो स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन। आयोगले बुझाएको प्रतिवेदन प्रति देखिएका गुनासा सम्बोधन गर्न सरकारले फागुन 5 गतेसम्म परिमार्जन गरिसक्न मन्त्री स्तरीय समिति गठन गरेको छ। यदि सरकारले साँच्चै चुनाव गराउनै चाहेमा प्रतिवेदनलाई छिटो अन्तिम रूप दिएर आयोगले भने अनुसार बुझाउन सकिने जानकारहरू बताउँछन्। चुनावको तयारीका लागि कम्तीमा 100 दिन रहने गरी आयोगले जेठ 1 र 20 गते चुनाव गर्ने गरी सरकारलाई मिति प्रतिवेदन दिन गरेको आग्रहलाई सरकारले तत्कालै अनुमोदन गर्ने दावी गर्नुहुन्छ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत।
वैशाख अन्तिमदेखि जेठको 20 गतेभित्र चुनाव गर्ने गरिकन त्यो खालको मितिको घोषणा हुन्छ। निर्वाचन आयोगलाई त्यो खालको अलि सैद्धान्तिक खालको तयारी गर्नका निम्ति सबै हिसाबले चाहिँ तयारी गर्नका निम्ति सरकारले निर्देश गरिसकेको छ। अब ठोस मितिको पत्र मात्रै सरकारले चाहिँ निर्वाचन आयोगको राय सिफारिस अनुसार त्यो खालको निर्देश गर्दछ।
मिति र प्रतिवेदन सँगै चुनावका लागि आर्थिक स्रोत पनि उत्तिकै महत्वपूर्ण पाटो हो। तयारीका लागि तत्काल 5 अर्ब रूपियाँ आयोगले मागे अनुसार उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाइसकेको छ। चुनावका लागि चाहिने यस्ता प्राविधिक तयारी पूरा हुँदै गए पनि राजनीतिक वातावरण भने अझै बन्न सकेको छैन। एक पक्ष संविधान संशोधन गरेर मात्र अघि बढ्नुपर्ने र अर्को पक्ष बिना शर्त चुनावमा जानुपर्ने अडानमा रहेकाले राजनीतिक वातावरण अझै अन्यलमै छ। संविधान कार्यान्वयनका लागि आउँदो माघभित्र 3 तहको चुनाव गरिसक्नुपर्ने संवैधानिक बाध्यता भएकाले दलहरूलाई अब विवाद गर्ने समय सकिएको छ। त्यसकारण चुनावका लागि भएको प्राविधिक तयारीसँगै राजनीतिक वातावरण बनाएर अघि बढ्न दल र सरकार गम्भीर बन्नै पर्छ।
चुनावको तयारीको कुरापछि अब सासाना नानी बाबुलाई कसरी पढ़ाउने भन्ने प्रसंग। धेरैजसो शिक्षक अभिभावक विद्यार्थीले पढ़ेन बिग्रन थाल्यो भनेर चिन्ता गरिरहेका हुन्छन्। त्यसमाथि प्रारम्भिक शिक्षा मानिएको नर्सरीदेखि 3 कक्षासम्मका बालबालिकाले पढ़ेनन् बिग्रने भए मोबाइल र टीभीतिर मात्रै ध्यान दिए भन्ने गुनासा त हरेक घर आँगनमा सुन्न पाइन्छ। तर 3 कक्षासम्म प्रारम्भिक कक्षामा पढ्ने बालबालिकाको दिमाग नै सिक्ने भएकाले त्यसै अनुसारको वातावरण दिएमा उनीहरूले मज्जासँग पढ्ने र शिक्षक अभिभावकले अर्याएको पनि मान्ने हुन्छन्। ससाना नानी बाबुलाई कसरी पढाउने त? अर्जुन पोखरेलको रिपोर्ट।
साना केटाकेटीको कमलो चित्त हुन्छ, छिटो त्यो चित्त दुख्छ। तपाईँ हाम्रो त चित्त दुख्छ, तपाईँले बोलेको मिलेन के भन्नुभयो सर भन्ने भने तपाईँको चित्त दुख्छ नि छुट्छ मसँग भने साना केटाकेटीको हामीभन्दा 10 टाइम्स कमलो चित्त हुन्छ, कमलो मन छिटो दुख्छ। तर पनि हामी कम्प्लेन के गरिरहेछौँ हामी शिक्षक भने बुझ्दै बुझ्दैनन् पढ्दै पढ्दैनन्। अहिले पनि शिक्षक साथीहरूको कम्प्लेन पढाउने तरिका पनि खराब तरिका छ।
शिक्षा विभाग र अमेरिकी सहयोग नियोग USAID गरेको कार्यक्रममा शिक्षक विज्ञ धनञ्जय शर्माले यस्ता रमाइला कुरा गरेपछि कार्यक्रमको माहौल नै फेरियो। नानी बाबुले पढेनन् भनेर कराउने मात्रै तर के गरेपछि पढ्छन् र ज्ञानी हुन्छन् भन्ने कुरा नबुझेकै कारण एकातिर विद्यार्थीलाई चिन्ता, अर्कातिर अभिभावकलाई तनाव। आफू अनपढ भए पनि छोराछोरीलाई ठूलो मान्छे बन्नुपर्छ, ज्ञानी बन्नुपर्छ, त्यसका लागि नानी बाबुले यो गर्नुपर्छ है भनेर मायालु पाराले सिकाउनुपर्छ। नानी बाबुसँग मजाले बोल्नुपर्छ, गृह कार्य गर्दा ठूलो स्वरले पढ्न दिँदा एकातिर उनीहरूको सम्झना शक्ति बढ्ने, अर्कातिर आफूले पनि केही न केही कुरा सिक्न पाइन्छ। साँघुरो कोठामा भन्दा घरका छत या चौरमा पढ्दा नानी बाबुको सम्झना शक्ति बढ्छ। 3 कक्षासम्म पढ्ने नानी बाबुको लागि चित्र भएका पुस्तक निकै प्रभावकारी हुन्छन्। बालबालिकालाई खेलाउँदै पढाउँदै गर्ने CNN सुपर हिरो विजेता पुष्पा बस्नेत।
पढ्न नसक्यो भने त्यो पिक्चरले मात्रै हेर्नुहोस् कि मामु कहाँ गइरहेछ के गरिरहेछ। बुक्स आर भेरी इम्पोर्टेन्ट फर द किड्स। अब अहिले मलाई बल्ल रियलाइज हुन्छ कि पढाइ भनेको कति इम्पोर्टेन्ट रहेछ। कि
बेलुकी पख नानी बाबुलाई कथा सिकाउनु पर्छ, तर राक्षस र देउताको लडाई जस्ता पुराना भन्दा आधुनिक कथा सुनाउनु राम्रो हुन्छ। अर्को कुरा, धेरै टिभी हेर्यो मोबाइल खेलायो भनेर खुब चिन्ता लिएको पाइन्छ, तर बच्चाले टिभी हेर्दा केही न केही सिकेकै हुन्छ। बरु सिरियल वा गेम खेल्दा फलानु कुरा चाहिँ पत्ता लगाउनु है भनेर काम दिन चाहिँ जान्नुपर्छ। नानी बाबुलाई पिट्न त हुँदै हुन्न, साना कुरामा सकभर गाली पनि नगर्नुहोस् भनेर विज्ञहरू सुझाव दिन्छन्। विद्यालयमा पनि नानी बाबुलाई सानै कुर्सी, सानै टेबल अनि हरेक कुरा उनीहरूलाई मिल्ने मात्रै राखिदिनुपर्छ। एकातिर खर्च कम, अर्कातिर नानी बाबु पनि दङ्ग हुन्छन्। प्लास्टिकका सामग्री प्रयोग नै नगर्ने, काठ र बाँसबाट बनेका खेलौना दिनुपर्छ। शिक्षकले पनि म ठूलो हो, मैले भनेको कुरा बच्चाले मान्नै पर्छ भन्ने सोच हटाएर तिमी र म एकै हो, मैले जति तिमीले पनि जानेका छौ, मनमा लागेको कुरा भन भन्नुपर्छ। फेरि पनि धनञ्जय शर्मा,
बच्चालाई सम्बोधन गर्दा तपाईँ भनेर सम्बोधन गर्नु, तपाईँ भनेर सम्बोधनै गर्दैन, बच्चासँग घुलमिलै हुँदैन, बच्चासँग मिठा कुरै गर्दैन, बच्चालाई रमाइलो लाग्ने खालका, राम्रो लाग्ने खालका कथाहरू भन्दैन, गीत गाउँदैन, नाच्दैन, केही घरबाट पनि सिकेर आएको छ भन्ने कुरालाई शिक्षकले एक्सेप्ट नै गर्दैन। त्यो एक्सेप्ट गर्न पर्यो, बिल्कुल आत्मीयता गाँस्नु पर्यो बच्चासँग।
घरमा अभिभावक अनि स्कूलमा शिक्षककै रूखो स्वभावका कारण प्रारम्भिक कक्षाका नानी बाबुको क्षमतामा असर पर्न सक्छ। मेरो नानी बाबुले त केही जान्दैन भन्ने सोच त्यागेर उसको भावना बुझ्दै त्यसै अनुसार व्यवहार गर्न सके मात्र उनीहरूको सिकाइ क्षमता बढ्न सक्छ। छोराछोरीलाई हप्की दप्की गर्ने बानी भएका बाबुआमाले यो कुरा सिक्न जरूरी रहेको शिक्षाविदहरू बताउँछन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीं कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 41070007, 98511-72194,
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ, फोन नम्बर 44282, 44282।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल वायुसेवा निगमले प्रत्येक वर्ष कम्तीमा पनि एउटा एयरबस थप्ने महत्वाकांक्षी सोच अघि सारेको छ। एयरबस वाइड बडी A330-200 खरिद गर्ने विषयमा उठेका प्रश्नको सम्बोधन गर्ने उद्देश्यले निगमले आज पत्रकार सम्मेलन गरेर महाप्रबन्धक सुगत रत्न कन्साकारले निगमले हरेक वर्ष कम्तीमा पनि एउटा विमान थप्ने योजना लिएको बताउनुभयो। निगमका संचालक समितिले स्वीकृत दिएपछि अमेरिकाको AAR कम्पनीसँग वाइड बडीका विषयमा समझदारी पत्रमा हस्ताक्षर भई खरिद गर्ने सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो।
महानगरीय प्रहरी अपराध महाशाखामा पछिल्लो 6 महिनामा साइबर अपराध सम्बन्धी 560 उजुरी दर्ता भएका छन्। फेसबुक, ट्विटर, भाइबर लगायत सामाजिक सञ्जाल मार्फत अपराध गर्नेको संख्या बढ़ेको महाशाखाले जनाएको छ। महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधको घटना बढ़ेकाले चुनौती थपिएको बताउनुभयो।
पैसा कमाउन भन्दै भारत गएका रसुवाका 30 जना भन्दा धेरै ठगिएका छन्। गाउँमा 2 लाख ऋण गरेर धरौटी राखेर भारत गएकी रसुवाको समरथली छ कि अनिता तामाङ मुक्तानले त्यहाँ गएपछि खाना बस्नकै समस्या भएको बताउनुभयो। काम नपाएपछि उहाँ एक हप्तामा नै गाउँ फर्किनु भएको छ, तर धरुटीमा राखेको 2 लाख रुपियाँ भने नपाएको उहाँको गुनासो छ।
लमजुङको घलेगाउँ घुम्न पुग्ने पर्यटकले अबदेखि आचार संहिता पालना गर्नुपर्ने भएको छ। घलेगाउँ पर्यटन विकास समितिले 12 बुधे आचार संहिता बनाएको हो। पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनै पनि कुरा माग गर्न नपाउने, स्थानीय बासिन्दाको क्षमता भन्दा बाहिरको कुनै पनि चीज लेनदेन गर्न नपाइने, बाल दुर्व्यवहार, बाल तथा महिला बीचबिखन, यौनजन्य दुर्व्यवहार, लागू औषध सेवन लगायतका क्रियाकलाप निषेधका कुरा आचार संहितामा उल्लेख गरिएको समितिले जनाएको छ।
झापामा पहिलोपटक बुक बस अर्थात घुम्ती पुस्तकालय पुर्याइएको छ। फागुन 12, 13 र 14 गते झापाको काँकरभिटामा हुने कला साहित्य उत्सवका लागि बुक बस झापा पुगेको हो। यो बसलाई झापाका विभिन्न 20 वटा विद्यालयमा पनि पुर्याइनेछ। अमेरिकी दूतावासको सहयोगमा झापा पुर्याइएको बुक बसले पठन संस्कृतिको विकास गर्न सहयोग गर्ने कला साहित्य उत्सवको आयोजक संस्था रिडर्स झापाले जनाएको छ।
डोल्पाका पशुपालक किसानलाई चरन खर्क व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ। त्रिपुरा कोटको बगरमा रहेको पशु उपकेन्द्रमा भएको तालिममा 60 जना किसान सहभागी थिए। व्यावसायिक रूपमा पालिएका पशुलाई चाहिने चरन खर्क, खोर व्यवस्थापन, रोग पहिचान, घरेलु उपचार, विषालु घाँस पहिचान र यसको प्रयोगबाट बिरामी भएका पशुलाई उपचार गर्ने तरिका लगायत विषयमा किसानलाई तालिम दिइएको थियो।
मेरो पनि भन्नु छ।
धादिङका सुनिल कोइरालाले एसिड प्रहार गरी नवलपरासी गैंडाकोटकी तुलसा सापकोटाको हत्या गरेको खबरमा तारा शर्मा फेसबुकमा प्रश्न गर्नुहुन्छ, किन यस्ता घटना बारम्बार दोहोरिरहेका छन्।
अन्तरे खालिङ राईले फेसबुकमै लेख्नु भएको छ, यस्तो अपराध गर्ने त मानव नै होइन, यस्ता अपराधीलाई कड़ाभन्दा कड़ा सजाय नदिएसम्म यस्ता घटना अन्त्य हुँदैनन्।
कृष्ण प्रसाद भूषाल ट्वीट गर्नुहुन्छ, फेरि एसिड काण्ड दोहोरियो, माया प्रेमको कुराले यस्तो जघन्य अपराध गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्छ, प्रेमको नाममा यस्तो घटना कहिलेसम्म।
विमानस्थलबाट 33 किलो सुन बाहिरिएको घटनामा संलग्न एसएसपी श्यामबहादुर खत्री पक्राउ परेको खबरमा मलेसियामा रहेका रोजित लिम्बू फेसबुकमा लेख्नुहुन्छ, नेपालमा भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले यात्रुका सामान र नगद चोरिन्छ त कहिले महिनामा पटक पटक सुन तस्करी हुन्छ। अहिलेको एउटा अन्तर्राष्ट्रिय विमानस्थल त व्यवस्थापन गर्न नसकेको अवस्थामा अब बन्ने अरू अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कस्तो होला।
अनि नगेन्द्र राजवंशीले ट्वीट गर्नुभएको छ, सुन तस्करी गर्ने एसएसपी होस् या घुस खाने इन्जिनियर, दुवैलाई नै कानून बमोजिम सजाय हुनुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र रुबिना श्रेष्ठ। अब एउटा विदेशको खबर, हिमपात र हिम पहिरोका कारण अफगानिस्तान र पाकिस्तानमा 106 जनाको ज्यान गएको छ। पाकिस्तानको सीमा क्षेत्रमा रहेको उत्तर पूर्वी अफगान प्रान्तमा कम्तीमा पनि 53 जनाको ज्यान गएको छ। यस्तै उत्तरी पाकिस्तानमा 13 जना र चित्राल शहरका 9 जनाको पनि ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिम पहिरोले थुप्रै घर ध्वस्त भएको र केही नागरिक फँसेको हुन सक्ने आशंका गरिएको छ। बाक्लो हिउँका कारण अफगानिस्तानको काबुल विमानस्थल पनि बन्द भएको अफगानिस्तानका अधिकारीले बताएका छन्। यस्तै बाक्लो हिउँमा फँसेका 200 भन्दा धेरै गाड़ी निकाल्ने काम भइरहेको सुरक्षाकर्मीले बताएका छन्। प्रभावित क्षेत्रमा अझै पनि हिमपात हुन सक्ने चेतावनी दिइएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। दोस्रो झापा गोल्ड कप फुटबलको उपाधि मनाङ मर्स्याङले जितेको छ। बिर्तामोडको डोमालाल रंगशालामा भएको फाइनलमा मनाङले आयोजक झापा 11-1 हराउँदै उपाधि जितेको हो। मनाङका लागि खेलको 63 मिनटमा ओलावाले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै मनाङले 7 लाख रूपियाँ पाएको छ भने आयोजक झापा 11 3.5 लाख रूपियाँमा चित्त बुझाएको छ। मनाङले यो सिजनमा जितेको यो तेस्रो उपाधि हो। यसअघि मनाङले धनगढ़ीमा भएको खप्तड गोल्ड कप र पोखरामा भएको आहारा गोल्ड कपको उपाधि जितेको थियो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी हुँदै रोहित चन्दले मोटरसाइकल पुरस्कार पाएका छन्। मनाङका फरवाट निराजन मल्ल, मनाङकै प्रशिक्षक छिरिङ लोपसाङ, झापाका गोलकिपर एलन न्यौपानी, डिफेण्डर देवेन्द्र तामाङ र मिडफिल्डर रंजित श्रेष्ठले उत्कृष्ट घोषित हुँदै जनही 15,000 रूपियाँ पाएका छन्।
र हिमालयन शेर्पा क्लब 12 को सिमुरा गोल्ड कपको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा रूपन्देही 11 1-0 हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो। उसका लागि खेलको 52 मिनटमा निशान लिम्बुले गोल गरेका हुन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बुटोलमा एसिड छ्यापेर युवतीको हत्या, एसिड छ्याप्ने युवक पक्राउ, रामेछापमा मन्दिरभित्र पसेको भन्दै दलितलाई 5,000 जरिवाना तिराउने दुई पुजारी समाती।
जेठमा चुनाव गर्न प्राविधिक तयारी पूरा हुँदै राजनीतिक वातावरण बनाउन दलहरूलाई दबाव।
बाल बालिकालाई नपिट्न र गाली नगर्न शिक्षाविदको सुझाव, शिक्षक र अभिभावकको माया पाए नानी बाबु ज्ञानी हुने।
हिमपात र हिमपहिरोमा परेर अफगानिस्तान र पाकिस्तानमा 106 जनाको ज्यान गयो, थुप्रै घरमा क्षति, केही फसेको हुन सक्ने आशंका।
र आयोजक झापालाई हराउँदै मनाङले जित्यो झापा गोल्ड कप फुटबलको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।